मुश्किल में हूँ सरकार, मैं मुश्किल में हूँ।
हमारे आका मीठे मीठे मुस्तफ़ा सल्लल्लाहु तआला अलैहि वसल्लम की बेइज्जत ज़ाहिरी से बहुत पहले का वाक़िया है। एक नबी अलैहिस्सलातु वस्सलाम ने अपनी कौम में नेकी की दावत देना शुरू की, मगर आपकी नेकी की दावत पर कोई कान न धरता था। फकत एक सियाह फाम गुलाम ईमान ले आया। उस नेकी की दावत देने वाले, हक की तबलीग करने वाले नबी अलैहिस्सलाम की नेकी की दावत से बरंगेस्ता होकर उस पर बिगड़ गए। वहां के लोगों ने मिलजुल कर उस नबी को एक पुराने कुएं में कैद कर दिया, कुएं में डाल दिया और ऊपर बहुत भारी पत्थर रख दिया। फिर ये कुआं वीराने में जंगल में था। अब एक ही मुसलमान हुआ था, साहिब ईमान अहले तौहीद मुसियाफाम गुलाम। वो बेचारा गुलाम था, बहुत गरीब था। वो लकड़ियां काट कर जंगल से बाजार में लाता, उसे बेचता, फिर उस रकम से कुछ खाने पीने की चीजें खरीदता और चुपचाप चुपके से उस कुएं पर पहुंचता, भारी पत्थर को सरकाता और अपने नबी को वो चीजें पेश करता, वो उसे तनावुल फरमाता। इस तरह सिलसिला चलता रहा। एक बार ये गुलाम जब सोया हुआ था तो इसकी नींद लंबी हो गई। ये नहीं कि 10 घंटे, 12 घंटे, 15 घंटे, बहुत लंबी हो गई। इस दौरान अल्लाह तबारक व तआला ने वहां के लोगों में हिदायत का नूर पैदा किया। उनको अपनी बिगड़ी हुई हालत का एहसास हुआ, उन्हें नदामत हुई कि हमारी भलाई के खाहां और इतने नेक और अच्छे आदमी को कुएं में क्यों कैद किया है, आओ उनकी खबर लेते। तो पत्थर हटाया तो वहां से वो नबी सही और सालिम जिंदा सलामत मौजूद थे। लोग और भी मुतासिर हुए। खैर, वो बाहर तशरीफ लाए और लोगों ने जूक दर जूक उनके हाथ पर तौबा की और दामन तौहीद में आ गए। कुछ अरसा रहकर वो नबी दुनिया से तशरीफ ले गए, पर्दा फरमा गए। इधर गुलाम की आंख खुली, वो समझा कि मैं चंद घंटे सोया हूं। वो जल्दी जल्दी उठा ताकि अपने काम काज को लगे, लकड़ियां काटे। तो जब ये घर से बाहर निकला, शहर में आया, बाजार में आया, इसकी अक्ल काम नहीं करती थी क्योंकि सारे शहर का नक्शा बदला हुआ है। उसने तहकीकात की कि चक्कर क्या है कि मैं थोड़ी देर सोया, इसमें ये बिल्डिंगें इमारतें सब तब्दील हो गई, मैं ये कहां आ गया हूं, क्या सूरत हाल है। तो उसको जब इसने मालूमात की तो सारा अहवाल पता चला कि ये सारे लोग अब अहले तौहीद हो चुके हैं, मुसलमान हो चुके हैं और वो नबी भी पर्दा फरमा चुके हैं। तो ये अल्लाह की अता थी, उसका करम था। कुछ अरसा सोने के बाद वो जिंदा सलामत वो गुलाम रहा। गुलाम क्या था, हकीकत में हम जैसे करोड़ों का आका था। तो हमारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम के एक फरमान का मजमून ये कि कियामत के रोज सबसे पहले जो जन्नत में दाखिल होगा वो एक काला गुलाम होगा। तो मुफस्सिरीन बाज इस तरफ गए क्योंकि ये कुरान की तफसीर का वाकया, असहाबुर रस का जहां कुरान में तज़किरा है तो उसकी तफसीर में एक कौल ये है जो मैंने अभी आपको सुनाया। रस पुराने कुएं को कहते हैं। तो बाद मुफस्सिरीन इस तरफ गए कि जन्नत में सबसे पहले, जो ये हदीस शरीफ है कि जन्नत में सबसे पहले जो दाखिल होगा वो एक काला गुलाम होगा, सियाफाम गुलाम होगा। इससे मुराद यही गुलाम है कि ये अकेला जाहिर है कि मुसलमान था, सारी कौम दुश्मन थी, लेकिन फिर भी ये अपने नबी की खिदमत करता था और सबको एक तरफ रखकर वो ईमान लाया था और ईमान पर साबित कदम रहा और आखिर दम तक अपने तौर पर वो जब तक जागता रहा उसने खिदमत की थी और उनकी खातिर मेहनत करके कमा के वो लाता था। तो मेरे इस्लामी भाइयों, अव्वल तो नेकी की दावत ये एक बहुत अहम काम है और बहुत कठिन काम है और हमारे अंबिया अलैहिस्सलाम ने इसकी खातिर सरधर की बाजी लगाई, बड़ी मेहनत की, मशक्कतें झेली, मगर वो ये काम करते ही रहे। इतनी सख्तियों के बावजूद वो ये काम करते थे। इधर हम अपने आप को देखें, इतनी आसानी, इतनी आसाइशें होने के बावजूद हमसे नेकी की दावत नहीं दी जाती, हमको फुर्सत नहीं मिलती, हमारा मूड नहीं बनता, हमारा दिल नहीं लगता, हमें शर्म आती है, हमें झिझक आती है, लोग हमारी सुनते नहीं, लोग हमें लिफ्ट नहीं करवाते, हम दर्स क्या दें, दो तीन आदमी बैठते हैं इसलिए हम दर्स नहीं देते। तो उस नबी को देखो कि सिर्फ एक मुसलमान हुआ, वो भी काला गुलाम। तो बहरहाल मेरे भाइयों, बाद में अल्लाह ताला ने करम फरमाया और सारे लोग मुसलमान हुए, लेकिन ये एक अरसे के बाद हुए। तो बहरहाल नेकी की दावत के लिए पाए हम मेहनत करते रहे, मेहनत करते रहे, मेहनत करते रहे तो कभी ना कभी इसका फल जरूर मिलेगा। एक पानी का कतरा पत्थर पर गिरता रहे, एक ही नुक्ते पर पानी का कतरा गिरता रहे, गिरता रहे, गिरता रहे, आखिरकार آپ دیکھیں گے وہ پتھر میں سوراخ کر دے گا. تو اگر ہم کسی کو مسلسل نیکی کی دعوت دیتے رہیں گے دیتے رہیں گے دیتے رہیں گے حسن تدبیر کے ساتھ حکمت عملی کے ساتھ, تو ایک دن انشاءاللہ وہ ضرور آئے گا کہ وہ ہماری نیکی کی دعوت وہ قبول کر لے گا. جب اس کے مقدر میں ہوگا وہ سیٹ ہو جائے. کہ تھوڑی سی محنت سے ہو سکتا ہے کوئی ایسا شخص مدنی ماحول میں آ جائے کہ جو اللہ تعالیٰ سے بہت دور رہا ہو, اور وہ آپ کی تھوڑی سی محبت کی وجہ سے سیٹ ہو جائے, آپ کے بیان سے آپ کے درس سے اس کی زندگی میں مدنی انقلاب برپا ہو جائے. جیسا کہ سلیم بن منصور رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میرے والد صاحب منصور بن عمار رضی اللہ تعالیٰ عنہ یہ مبلغ تھے اور لوگوں کو بیان سناتے تھے. ان کے انتقال کے بعد میں نے ان کو خواب میں دیکھا, والد صاحب کو. آپ کے والد گرامی کو خواب میں دیکھ کر سلیم بن منصور نے رضی اللہ عنہ اپنے والد منصور بن عمار رضی اللہ تعالیٰ عنہ کو خواب میں دیکھ کر پوچھا, ما فعل اللہ بکا, اللہ تعالیٰ نے آپ کے ساتھ کیا سلوک کیا؟ وہ کہنے لگے اللہ تعالیٰ نے مجھ پر رحم کیا, میری بخشش فرمائی, اور اس کا سبب یہ ہوا کہ مجھ سے کہا گیا کہ ایک بار جب تم بیان کر رہے تھے تو تمہارے بیان میں میرا ایک ایسا بندہ شامل ہو گیا تھا کہ جو کبھی بھی میرے خوف سے رویا نہیں تھا, لیکن تیرے بیان کے اثر سے وہ میرے خوف سے کانپ گیا اور رو پڑا. تو بس اس کا رونا پسند آ گیا اور اس کی بھی مغفرت کر دی. اس اجتماع میں جتنے لوگ موجود تھے ان کی بھی اور تیری بھی بخشش کر دی. اب جب اتنا اہم منصب ہو مبلغ کا تو شیطان کاہے کو سستی نہیں دلائے گا. اتنے ایسے مواقع آتے ہیں میرے پاس تو عیسائی بھائی بولتے ہیں کہ فلاں بہت اچھا بیان کرتا تھا, اب اس نے بیان چھوڑ دیا, سست ہو گیا, آپ ذرا چٹھی لے. آپ اس کو سمجھائیں یہ فیضان سنت کا درس اب نہیں دیتے, پہلے بہت دیتے تھے, روز کے دو درس دیتے تھے, اب یہ نہیں دیتے, یہ بیان نہیں کرتے, یہ سستی ہوتی ہے. تو پوچھو بھائی کیوں؟ دو آدمی بیٹھتے ہیں تو تین آدمی بیٹھتے ہیں تو کوئی سنتا نہیں ہے, تو ٹائم نہیں ملتا ہے, تو موڈ نہیں بنتا, تو دل نہیں لگتا. تو بھائی دل لگے گا کہاں سے؟ شیطان کب آپ کو بیان کرنے دے گا؟ شیطان آپ کو کب درس دینے دے گا؟ اس میں اتنا بڑا اجر و ثواب ہے کہ اس میں لوگوں کی اصلاح ہو جاتی ہے اور بخششوں کے پروانے ملتے ہیں, مغفرت کی خیرات بٹنے لگتی ہے, رحمتیں جھوم جھوم کر برسنے لگتی ہیں, تو تمہیں شیطان یہ کام کاہے کو کرنے دے گا؟ تو اب یہ کہ چڑھا واسطین ہے اور دکھاؤ شیطان کو مکہ کے بھاگیدھر سے, تو ایک بیان سے سستی دلاتا ہے, انشاءاللہ دو دو بیان کروں. تو بولتا ہے کہ مسجد میں فیضان سنت کا درس مت دے, تو کان کھول کر سن کہ آج تک تو مسجد میں فیضان سنت کا درس دیتا رہا ہوں, اب انشاءاللہ آج سے اپنے گھر میں بھی اور چوک درس بھی دیا کروں گا. تو جتنا روکے گا اتنا زیادہ کروں گا. آپ ذرا شیطان سے بھیڑ کر تو دیکھیں, مزے کو مزہ نہ آ جائے تو کیا. یہ نفس و شیطان کا مقابلہ, اس کی مخالفت بہت ہی کارآمد ہوتی ہے. وہ کہتے ہیں کہ خواجہ نظام الدین اولیاء رحمت اللہ تعالی علیہ سخت بیمار ہوئے, یہاں تک کہ ایسا لگتا تھا کہ اب جہاں پر نہ ہو سکیں گے. مریدین کو بڑی تشویش لائی کہ اب کیا کریں. تو انہوں نے عرض کیا کہ حضور یہاں ایک جھاڑ پھونک کرنے والا ہے ہندو, اگر حضور پسند فرمائے تو ان کے پاس آپ کو لے چلے. تو آپ نے ارشاد فرمایا نہیں, میں دم نہیں کر پاؤں گا. خیر بے ہوشی طاری ہو گئی حضرت پر. اب مریدین جو ٹھہرے, اپنے شیخ سے عقیدت تھی کہ کسی طرح علاج تو کر رہی ہے ان کا, تو یہ اٹھا کر لے کر پہنچ گئے کہ ہمارے حضرت کو دم کرو. اس نے کوئی مطلب پھونک ماری ہوگی, دم کیا ہوگا, حضرت ہوش میں آ گئے, صحت مند ہو گئے. آپ نے اسے پوچھا کہ بھائی تجھے یہ کمال کیسے حاصل ہوا؟ تو وہ کہنے لگا کہ میرے گرو نے مجھ سے بچن لیا تھا, میرے استاذ نے مجھ سے یہ عہد لیا تھا, میرے گرو نے مجھ سے یہ بچن لیا تھا کہ ہمیشہ نفس کی مخالفت کرو گے, یعنی نفس جو کہے گا اس کا الٹ کرو گے. مثلاً نفس کہتا ہے ٹھنڈا پانی پینا ہے, یعنی جی چاہتا ہے ٹھنڈا پانی پیو, گرمی ہے تو سادہ پانی پینا, ٹھنڈا نہیں پینا. نفس کہتا ہے گرم گرم بریانی کھاؤں گا, نہیں روٹی کھانی پڑے گی. یعنی نفس جو کہے اس کا الٹا کرنے کا, میرے گرو نے مجھ سے بچن لیا تھا, عہد لیا تھا, اور میں نے یہ عہد کیا تھا, میں اس کو نبھا رہا ہوں اور اپنے نفس کی مخالفت کرتا ہوں, نفس جو بھی کہتا اس کا الٹ کرتا ہوں, تو مجھ میں یہ گر پیدا ہو گیا. تو حضرت نظام الدین اولیاء رحمت اللہ تعالی علیہ نے ارشاد فرمایا کہ کبھی تیرے نفس نے تجھے یہ مشورہ بھی دیا کہ مسلمان ہو جا؟ تو وہ کہنے لگا کہ نہیں نہیں نہیں, سوال ہی نہیں ہے, وہ ہمیشہ مجھے منع کرتا رہتا ہے کہ مسلمان نہیں ہونا, میں نہیں ہوتا. تو آپ نے فرمایا کہ ابھی تو کہتا تھا کہ نفس کی مخالفت کا بچن لیا ہے گرو نے, تو تجھے نفس کی مخالفت کرنی چاہیے, نفس کہتا ہے کہ مسلمان مت ہو, تو تجھے تو نفس کی مخالفت کرتے ہوئے مسلمان ہو جانا چاہیے. اس کی بات سمجھ میں آ گئی, اس نے فوراً پڑھا لا الہ الا اللہ محمد رسول اللہ
صلی اللہ تعالی علیہ وسلم.
تو سبحان اللہ قربان جائیے اللہ والوں پر کہ اللہ والے کی کسی ظاہری بیماری کا کسی نے علاج کیا تو اس اللہ والے نے اس کی باطنی بیماری کا علاج کر دیا. اب آپ خود ہی فیصلہ آپ کے ہاتھ میں چھوڑتا ہوں, بڑا طبیب کون ہوا باہر رکھا. تو نفس کی مخالفت اور نفس کی کاٹ جو ہے نا یہ بڑی رنگ لاتی ہے. چنانچہ اگر ہمیں بھی شیطان کہے کہ تجھے درس نہیں دینا ہے, نفس کہتا ہے درس نہیں دینا, سستی ہوتی ہے کوئی سنتا نہیں ہے, تو ہمیں دو بار درس دینا ہے. ایک کا روکے تو اپنے ڈبل کرنا ہے, دو سے روکے تو تین کرنا ہے. تو انشاءاللہ شیطان ناکام و نامراد ہوگا اور چھیڑنا چھوڑ دے کہ یار اس کو کہاں چھیڑیں گے, یہ تو اس کو جتنا روکو منع کرو یہ تو زیادہ کرتا ہے, تو اس کے حال پر اس کو چھوڑ دو. کیونکہ شیطان کبھی بھی نہیں چاہے گا کہ ہمیں کوئی ثواب مل جائے. انشاءاللہ ہم بھی اگر بہت مضبوط ہو جائیں گے اپنے معاملے میں, جس نیکی سے شیطان ہمیں روکنے کی کوشش کرے گا اس نیکی پر سیسا پلائے ہوئی دیوار کی طرح ہم ڈٹ جائیں گے تو انشاءاللہ الرحمن ہمیں اور زیادہ فائدہ ہوگا اور انشاءاللہ استقامت بھی ملے گی. اور اگر ہم سستی کریں گے تو ظاہر ہے کہ پھر ہمارے سے کام چھوٹ جائے اور ہم بہت بڑے ہیں کہ اجر و ثواب سے محروم رہ جائیں گے. کہ حدیث شریف میں یہ مضمون موجود ہے, میرے جانشینوں پر اللہ کی رحمت ہو. عرض کیا گیا آپ کے جانشین کون؟ اس طرح ارشاد فرمایا گیا کہ جو دوسروں کو سنت سکھاتے ہیں. انہیں مطلب یہ کہ نیکی کی دعوت دینے والے, سنتیں سکھانے والے, مبلغین, تو ان کو سرکار صلی اللہ علیہ وسلم نے اپنا جانشین قرار دیا اور ان کے لیے رحمت کی دعا فرمائی. بہرحال میرے رشتہ بھائیوں, کوشش یہی کیجئے کہ دل لگا کر اپنے کام میں مگن رہیے اور سنتوں کی خدمت ہرگز ہرگز نہ چھوڑیے, ورنہ بہت بڑے اجر و ثواب سے محروم رہیں گے.
مشکل میں ہوں سرکار میں, مشکل